यो रेडियो नेपाल हो। अब सुनिल थापाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। चीनको सिनाफार्म कम्पनीले तयार पारेको कोरोना भाइरस विरूद्धको खोप भेरासेलको 8 लाख मात्रा नेपाल आइपुग्यो। काठमाडौँ उपत्यकामा केही दिनदेखि कायम तुवालो अझै केही दिन रहने। अनावश्यक काम बिना घर बाहिर ननिस्कन सर्वसाधारणमा आह्वान। रंगको पर्व होली आज तराई भेगमा हर्षोल्लासपूर्वक मनाइदे र म्यानमारमा हिजो एकै दिन 114 जनाको मृत्यु भएपछि अन्तर्राष्ट्रिय चासो बढ्दै। अब पूरा समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि चीनका राजदूत हौ यान्छीले चीन सरकारले उपलब्ध गराएको कोरोना भाइरस विरूद्धको खोप हस्तान्तरण गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक समारोहका बीच राजदूत यान्छीले प्रधानमन्त्री ओलीलाई 8 लाख मात्रा खोप हस्तान्तरण गर्नुभएको हो। समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कोविड-19 विरूद्ध अगाडि बढ़न चीन सरकारले गरेको यो सहयोग सराहनीय रहेको बताउनुभयो। सोही समारोहमा चीनका राजदूत यान्छीले नेपालको हरेक विपत्तिमा चीन सरकार नेपालसँगै रहेको बताउनुभयो। विगत केही दिनदेखि काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागमा देखिएको तुवालो अझै कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो समय नेपाल तथा भारतका केही स्थानमा लागेको डडेलोको कारण प्रदूषणको कण वायुमण्डलमा नै जम्मा भएकोले धेरैजसो स्थानमा प्रदूषण बढ़न गई तुवालो देखिएको मौसमविद प्रतिभा मानन्दरले जानकारी दिनुभयो। उहाँले तुवालोले हट्नका लागि वायुको वेग बढ़नुको साथै वर्षा हुनुपर्ने भन्नुहुँदै सम्भवतः भोलि अपरान्हपछि पश्चिमी वायु सक्रिय भई हावाको वेग बढ़नुका साथै फाटाफुट वर्षाको सम्भावना रहेको पनि बताउनुभयो। हावाको वेग बढ़ेर वर्षा भएपछि विस्तारै मौसममा सुधार हुँदै जाने उहाँको भनाइ थियो। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव आंशिक रहेकोले देशको पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ। बाजुरा जिल्लाको बुढ़ीगंगा नगरपालिका 1 डुंगीमा पर्ने धुराल सैन माध्यमिक विद्यालयका विद्यार्थी लगातार 4 दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेपछि विद्यालय बन्द गर्नु परेको छ। विद्यार्थीमा रुघाखोकी ज्वरो र टाउको दुख्ने समस्या देखिएको धुराल सैन माध्यमिक विद्यालयका शिक्षकले जनाएका छन्। दैनिक रूपमा 20 जना भन्दा बढ़ी बिरामी हुने गरेको विद्यालयका प्रधान अध्यापक महासिम थापाले जानकारी दिनुभयो। बिरामी भएका विद्यार्थी विद्यालय नआउने भएपछि विद्यालय बन्द गर्नु परेको उहाँले बताउनुभयो। नेपाली कंग्रेस बागलुङले बडीगाड गाउँपालिकामा 2 जनाको मृत्यु हुने गरी भएको झडपको निष्पक्ष छानबिन गर्न माग गरेको छ। बडीगाड गाउँपालिका र निसी खोला गाउँपालिकाको सिमाना बल्दे धुरीमा झडप हुँदा निसीखोल गाउँपालिका 7 का 36 वर्षीय प्रकाश कुंवर र सोही स्थानका 29 वर्षीय दीपक दमाईको मृत्यु भएको छ भने केही युवा सम्पर्कविहीन भएको घटनाप्रति कंग्रेसले ध्यानाकर्षण गराएको छ। आज कंग्रेसले एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कार्यवाही गर्न र घाइतेको उपचार गर्न सरकारसँग माग पनि गरेको छ। यसैबीच कंग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि आज विज्ञप्ति जारी गरी घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई कार्यवाही गर्न सरकारसँग माग गरेको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले संविधान सभा सदस्य लक्ष्मी देवी भण्डारीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। भण्डारीको आज बिहान ललितपुरको मिडसिटी अस्पतालमा उपचारको क्रममा 71 वर्षको उमेरमा निधन भएको हो। सभापति देउवाले आज शोक विज्ञप्ति मार्फत भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्दै उहाँमा भावपूर्ण श्रद्धांजली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। धनुषाको जनकपुर उपमहानगरपालिका निवासी स्वर्गीय भण्डारी 2070 सालमा कंग्रेसको तर्फबाट समानुपातिक प्रणाली अनुसार संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात होली पर्व हिजो हिमाली एवं पहाड़ी जिल्लामा मनाइएको छ भने आज तराई मधेसका जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोविड-19 संक्रमणको जोखिम बढ़न सक्ने भएकोले होली पर्व सामान्य पारिवारिक जमघटका रूपमा मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश आदान प्रदान गर्दै परम्परागत रूपमा विभिन्न रंग र लोला खेली होली पर्व मनाउने गरिन्छ। यस वर्ष कोरोनाको प्रभाव विश्वव्यापी रूपमा बढ़दै गएकोले सरकारले फागु पर्वमा पानी र रंग प्रयोग नगर्न आह्वान गर्दै घर परिवारमै फागु पूर्णिमा मनाउन सबैलाई अनुरोध गरेको छ। नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको आयोजनामा आजदेखि उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुरू भएको छ। राष्ट्रिय क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षाका विविध पक्षबारे जानकारी दिने उद्देश्यले शिवपुरी स्थित कलेजमा आजदेखि यही चैत 31 गते दुई हप्तासम्म सञ्चालित तालिममा संघीय सरकारका विभिन्न मन्त्रालय, सुरक्षा निकाय, शैक्षिक संस्था, संचार गृह लगायतबाट 27 जनाको सहभागिता छ। तालिमको उद्घाटन गर्नुहुँदै बलाधिकृत रथी प्रभुराम शर्माले साइबर, जलवायु परिवर्तन, महामारी जस्ता चुनौती सामना गर्न फराकिलो, एकीकृत, वृहत र समन्वयात्मक प्रयत्न चाहिने बताउनुभयो। उहाँले कुनै पनि मुलुकको भविष्य त्यसको राष्ट्रिय सुरक्षा र विकासमा निर्भर रहने जनाउँदै राष्ट्रिय सुरक्षा बिना समृद्धि हासिल गर्न नसकिने धारणा व्यक्त गर्नुभयो। कोरोना महामारीको कारण रोकिएको मध्य पहाड़ी लोकमार्ग अन्तर्गत पर्वत खण्ड विस्तारको कामले तीव्रता पाएको छ। गएको भदौमा सकिनुपर्ने काम अहिलेसम्म नसकिएपछि थपिएको म्यादभित्र काम सक्नुपर्ने बाध्यताको कारण निर्माण कम्पनीले तीव्र रूपमा कामलाई गति दिएको हो। कुष्मा स्थित आयोजना कार्यालयका प्रमुख मेघराज मरासिनीका अनुसार मोदी गाउँपालिकाको पाती खोलादेखि कुष्मा सात चुवाको परादीसम्म कालोपत्रको काम सकिएको र बाँकी काम पनि आगामी असारभित्र सक्ने लक्ष्य रहेको बताउनुभयो। स्याङ्जामा आज बिहान भएको बस दुर्घटनामा परि 8 जना घाइते भएका छन्। वालिङ नगरपालिका साथ बिसाउनी राज चापाकोटबाट काठमाडौँ आउँदै गरेको बस उकालो सड़कमा रोकेर राखेको अवस्थामा बस पछाडि हट्न गई सड़कबाट झन्डै 15 मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। तनहुको रिसिङ गाउँपालिका एक झापुटारमा 7 वर्षीय बालकको डुबेर मृत्यु भएको छ। स्थानीयले पानी प्रयोग गर्न खनेको इनारमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। रूपन्देहीको बुटबल उपमहानगरपालिकाले जितगढ़ीलाई बटौली पर्यटन केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले युद्ध संग्रहालय बनाउन शुरू गरेको छ। जितगढ़ी जिल्लामा तत्कालीन नेपाल अंग्रेज युद्धको ऐतिहासिकता झल्काउने पुरातात्विक सामग्रीको संग्रह गर्ने गरी आगामी 24 महिनाभित्र संग्रहालय निर्माण गरिसक्ने लक्ष्य राखिएको छ। रूपन्देहीबाट हाम्रा संवाददाता रामप्रसाद आचार्यले तयार पारेको रेडियो रिपोर्ट।
ऐतिहासिक जितगढी किल्लामा भएको तत्कालीन नेपाल अंग्रेज युद्ध ताकतको झल्को दिने गरी बन्न लागेको बटौली युद्ध संग्रहालय आगामी 24 महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम थालिएको हो। राष्ट्रिय स्वाधीनता अखण्डताको गौरव गाथा बोकेको जितगढी किल्लालाई जोडेर पर्यटन विकासको रूपमा विकास गरिने परिकल्पना उपमहानगरपालिकाको छ। भुटल उपमहानगरपालिकाले युद्ध संग्रहालय मार्फत पर्यटन प्रवर्धन गर्दै समृद्धिको आधारको रूपमा विकास गर्न थालेको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो।
बटौली युद्ध संग्रहालय वीर पुर्खाहरूले हराएर लखेटेको जितगढी किल्ला र त्यो लडाईसँग जोडिएका वेपनहरू, हात हतियारहरू, लडाकुहरूलाई सहयोग गर्ने किसानहरू, कस्ता सामग्रीहरू प्रयोग भए त्यसको ऐतिहासिकता झल्कने गरी सबै सामग्रीहरूको संग्रह गर्ने यो युद्ध संग्रहालय
उपमहानगरपालिकाको वार्ड नम्बर 1 स्थित भैरव मन्दिर नजिकै रहेको करिब 3 कट्ठा जग्गामा उक्त संग्रहालय बनाउन थालिएको हो। संग्रहालय 4 तलाको बन्नेछ। पहिलो, दोस्रो, तेस्रो तलामा म्युजियम र चौथो तलामा परम्परागत खानाको परिकार समेत पाइने गरी क्याफे रहनेछ। यस्तै तल्लो तलामै बुटवललाई चिनाउने विभिन्न किसिमका सामान र मायाको चिन्हहरू राखिएको सोभिनियर सप रहने शहरी पूर्वाधार महाशाखा प्रमुख गौतम रौनियारले बताउनुभयो।
पुरानो हाम्रो बटौलीको चाहिँ इतिहासलाई र साथै युद्धमा रहेका प्रतात्विक सामानहरू छ, त्यो सबैलाई यहाँ संग्रह गरेर यसलाई उकास्ने गरी यसको डिजाइन भएको छ।
बुटवलको पहिचान झल्काउने, नयाँ पुस्तालाई जानकारी गराउने, आगन्तुक पाहुनालाई पनि झल्को देखाउने र बुद्धावलीको प्राचीन बटौलीदेखि हालको वृहत बुटवलको अवस्थाका बारेमा जानकारी गराउने खालको संग्रहालय बन्नेछ। रामप्रसाद आचार्य, रेडियो नेपाल, रूपन्देही।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानुपर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक, विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री रहेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे। हजुरको एनटिसी सिम छँदैछ, त्यसैमा राखे भयो, मेरो लागि लिउला, अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिनेले।
ओहो, स्कुल नखुलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भयो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
छोटो विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय प्रसंग। म्यानमारमा हिजो एकै दिन सेनाको कार्यवाहीमा 114 जनाको मृत्यु भएको घटनालाई गम्भीर रूपमा लिएका 12 देशका रक्षा मन्त्रीले संयुक्त विज्ञप्ति मार्फत म्यानमारको सैनिक नेतृत्वको कड़ा शब्दमा निन्दा गरेका छन्। सैनिक शासनको विरोध गर्दै प्रदर्शनमा उत्रेका नागरिकमाथि सेनाको तर्फबाट भइरहेको ज्यादतीलाई चरम मानवता विरोधी कार्य भन्दै अमेरिका, जापान, बेलायत सहितका राष्ट्रका रक्षा मन्त्रीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा म्यानमारको सैनिक नेतृत्वले मानवाधिकार सम्बन्धी विश्वव्यापी मान्यताको ख्याल नगरेको भन्दै जति सक्दो चाँडो नागरिक सरकार बहालीका लागि माग गरेका छन्। अस्तिको जनप्रदर्शनमा मारिएका एकजना युवकको अन्तिम संस्कार अघि प्रदर्शनकारीले निकालेको शवयात्राको क्रममा सेनाले हस्तक्षेप गर्दा भएको भिडन्तमा त्यति धेरै संख्याका व्यक्ति मारिएका हुन्। यसैबीच सड़कमा सेनाको कार्यवाहीमा 100 भन्दा बढ़ी संख्याका सर्वसाधारण मारिएकै दिन सेना प्रमुख मिन आङ हङ लाइन सहितका उच्च तहका सैनिक जर्नलले भव्य भोजको आयोजना गरेको भन्ने विषयले अन्तर्राष्ट्रिय चासो पनि पाएको छ। चीन सरकारले अमेरिका सहितका पश्चिमा राष्ट्रहरूले चीनको पश्चिमी भूभाग शिनजियाङमा उइगुर मुसलमानमाथि ज्यादती भएको भन्ने जस्ता कुप्रचार गरेर अस्थिरता पैदा गर्ने कार्य गरेको आरोप लगाएको छ। चीनको शिनजियाङ प्रान्तको सरकारका प्रवक्ता झु गुइजिङले अमेरिका सहितका पश्चिमा राष्ट्र शिनजियाङमा नरसंहार भएको भन्ने सम्मका सुनियोजित प्रचार अभियानमा रहे पनि त्यो पूर्णत झूठो भएको स्पष्ट गर्नुभयो। बंगलादेश भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्दै इस्लामिक अतिवादी समूहले गरेको विरोध र्यालीको क्रममा सुरक्षा फौजबाट भएको हस्तक्षेपमा परि मर्नेको संख्या 13 पुगेको छ। पाकिस्तानबाट अलग भएर बंगलादेश स्वतन्त्र भएको 50 वर्ष पुगेको अवसरमा आयोजित विशेष समारोहमा शरीक हुन मोदी बंगलादेश जानुभएको थियो। हिन्दू बाहुल्य राष्ट्र भारतका हिन्दूवादी नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा रहेका मुसलमानमाथि विभेद गरेको तर्क गर्दै अतिवादी मुसलमान समूह हिफाजत ए इस्लामले हिंसक विरोध प्रदर्शन आयोजना गरेपछि सुरक्षा कार्यवाही भएको हो। इण्डोनेसियाको सरकारी स्वामित्वको तेल प्रशोधन केन्द्रमा भीषण आग लागि भएको छ। हिजो बिहानबाट लागेको आगो अनियन्त्रित हुन थालेपछि वरपरका करिब 1000 परिवारलाई अन्यत्र सारिएको छ भने आगो निभाउन भर मगदूर प्रयत्न जारी छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि पटक। चीनको सिनाफार्म कम्पनीले तयार पारेको कोरोना भाइरस विरूद्धको खोप भेरासेलको 8,00,000 मात्रा नेपाल आइपुग्यो। काठमाडौँ उपत्यका सहित देशका धेरै स्थानमा देखा परेको तुवालो अझै केही दिन कायम रहने। अनावश्यक काम बिना घर बाहिर ननिस्कन सर्वसाधारणमा आह्वान। रंगको पर्व होली आज तराई भागमा हर्षोल्लासपूर्वक मनाइदे र म्यानमारमा हिजो एकै दिन 114 जनाको मृत्यु भएपछि अन्तर्राष्ट्रिय चासो बढ्दो। यसको साथै 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।